السلام علیکم، آپ دیکھ رہے ہیں پروگرام غامدے کے ساتھ اور میں ہوں نظر سمیع۔ عام طور پر جمہوریت کو سیاست اور ریاست کے ساتھ جوڑا جاتا ہے، حالانکہ یہ وہ طرز فکر ہے جسے سماجی سطح پر بھی اور مذہبی سطح پر بھی نظر آنا چاہیے۔ مخالف کے نقطۂ نظر کو برداشت نہ کرنا، اپنا نقطۂ نظر ان پر مسلط کرنا انتہا پسندی کو فروغ دیتا ہے، اور یہی آگے جا کر پھر دہشت گردی کی صورت بھی اختیار کر لیتی ہے۔ ہمارے معاشرے میں جمہوری سوچ کا فقدان کیوں ہے، آج ہم اسی بات پر پروگرام میں گفتگو کرنا چاہیں گے اور اس کا حل بھی تلاش کرنا چاہیں گے، جس میں ہماری مدد کریں گے ہمیشہ کی طرح ہمارے بہت محترم جاوید احمد غامدی صاحب یہاں پر موجود ہیں۔ السلام علیکم غامدی صاحب۔
وعلیکم السلام۔
اور گفتگو میں ہمارے ساتھ شریک ہو رہے ہیں دانش غامدی صاحب، آپ کو بھی بہت ویلکم کہتے ہیں دانش۔
تھینک یو
غامدی صاحب۔ ہمارے معاشرے میں بالخصوص میں پاکستان کے حوالے سے بات کر رہی ہوں کہ جمہوریت کا لفظ جو ہے وہ ایک خاص طبقے کی جانب سے ایک گالی بنا دیا گیا ہے، اور کہا جاتا ہے کہ اسلام میں جو اسلامک سسٹم میں یا خلافت میں ہماری فلاح ہے۔ کیا جمہوریت اسلام سے اور خلافت سے متصادم ہے؟
میں تو اس پر بہت لکھ چکا، بہت کہہ چکا کہ اللہ تعالیٰ نے ہمیں جو حکم دیا ہے، ہم اپنا نظم کیسے قائم کریں، ہم اپنی ریاست کا نظام کس اصول پر بنائیں، ہمارے ہاں حکمرانوں کا تقرر کس بنیاد پر ہو۔ اللہ نے ہم کو حکم دیا ہے کہ امرہم شورا بینہم، ہم آپس کے مشورے سے حکمران بنائیں گے۔ یہ دیکھیے کہ حکمران کا تقرر ہے نا بنیادی چیز، آپ نے ایک سوسائٹی کے اندر یہ فیصلہ کرنا ہے کہ کون حکومت کرے گا۔ حکومت انسان کی ضرورت ہے، انسان کے اندر چونکہ شر کا مادہ موجود ہے، وہ انحراف کرتا ہے، وہ فساد برپا کر دیتا ہے، وہ حدود سے تجاوز کر جاتا ہے، وہ امن و امان کو خطرے میں ڈال دیتا ہے۔ اس وجہ سے ناگزیر طور پر یہ مانا گیا کہ ایک نظم حکومت ہونا چاہیے، ورنہ تو انسان آزادی کو ہمیشہ پسند کرتا ہے، وہ کبھی بھی اپنے اوپر کسی حکومت کا مسلط ہونا گوارا نہ کرتا، لیکن اس ضرورت کے تحت اس کو قبول کیا گیا۔ جب قبول کیا گیا تو یہ سوال پیدا ہوا کہ اب ذمہ داری کسی کو دینی ہے، جس کو ذمہ داری دینی ہے اس کا تقرر کون کرے گا؟ اس کے منطقی عقلی جواب دو ہی ہو سکتے ہیں، ایک یہ کہ خدا کر دے گا اور دوسرے یہ کہ لوگ کریں گے۔ اس کے سوا کسی دوسری چیز کے لیے کوئی استدلال موجود نہیں ہے، یعنی بندوق نہیں کرے گی، کسی خاندان کا اجارہ نہیں ہے، کسی خاص طبقے کا اجارہ نہیں ہے۔ آپ کے علم میں ہے کہ یونان کے فلسفیوں نے بہت زور مارا اور یہ کہا کہ فلسفیوں کے ہاتھ میں حکومت ہونی چاہیے، لیکن یہ حقیقت ہے، اس میں کوئی شبہ ہی نہیں ہے کہ فلسفیوں کے تقرر کے معاملے میں بھی تو آخر عامۃ الناس کو فیصلہ کرنا ہوگا۔ تو یہ بات کہ ریاست کا نظم کس طرح قائم کیا جائے، اس کے فیصلے کا اختیار یا خدا کے پاس ہو سکتا ہے، اس لیے کہ وہ کائنات کا خالق ہے، انسانوں کا خالق ہے، اور یا انسانوں کے پاس ہو سکتا ہے۔ خدا نے اعلان کر دیا محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے بعد کہ اب انسانوں ہی کو یہ کام کرنا ہے، یعنی اس میں تو شبہ نہیں ہے کہ بنی اسرائیل نے جب یہ تقاضا کیا تو خود اللہ تعالیٰ نے طالوت کا تقرر کیا تھا، اور اس کے بعد ان کے اندر ایک الہی حکومت قائم رہی کم و بیش 2000 سال تک۔ لیکن جب محمد الرسول اللہ صلی اللہ علیہ وسلم پر ختم نبوت کا اعلان کر دیا گیا تو ساتھ ہی یہ بات طے ہو گئی کہ امرہم شورا بینہم، اب مسلمان اپنی رائے سے، اپنے مشورے سے اپنے حکمران کا تقرر کریں گے۔ اور یہاں جو الفاظ استعمال کیے گئے ہیں وہ صرف یہ نہیں ہے کہ حکمران کا تقرر کریں گے، امرہم شورا بینہم یعنی ان کا اجتماعی نظم، ان کے اجتماعی معاملات، ان کے فیصلے، جو کچھ بھی ان کو اجتماعی زندگی میں کرنا ہے اس سب کی بنیاد باہمی مشورہ اور باہمی رائے ہوگی۔
تو اگر باہمی مشورے سے اکثریت ملک یہ چاہے کہ ہم کسی عالم دین کو اپنا سربراہ مقرر کر دیں، اس کو آپ کس طریقے سے دیکھیں؟
یہ بات یہ کہ یہ تو لوگوں کو فیصلہ کرنا ہے۔ جمہوری اصول یہ ہے کہ اس میں آپ کو دونوں باتیں ماننی پڑتی ہیں، ایک یہ کہ اکثریت کا فیصلہ نافذ ہو جائے گا، اور دوسرے یہ کہ مجھے اس فیصلے پر تنقید کا حق حاصل ہے، مجھے اس سے اختلاف کا حق حاصل ہے، مجھے رائے عامہ کو اس کے خلاف ہموار کرنے کا حق حاصل ہے۔ اگر فرض کر لیجئے کہ لوگوں کی اکثریت یہ کہتی ہے کہ ہم فلاں عالم کو اپنا حکمران بنا رہے ہیں، اور میں یہ محسوس کرتا ہوں یا آپ یہ محسوس کرتی ہیں کہ یہ فیصلہ ٹھیک نہیں ہے، تو ہمیں اس کے خلاف ووٹ دینے کا حق ہوگا، ہمیں رائے عامہ کو ہموار کرنے کا حق ہوگا، ہمیں ایک سیاسی جماعت بنا کے جدوجہد کرنے کا حق ہوگا، ہمیں اس غلطی کو لوگوں پر واضح کرنے کا حق ہوگا اگر ہم اس کو غلط سمجھتے ہیں۔ وہ فیصلہ کرتے ہیں کہ ہم نے فلاں فلسفی حکیم اور شاعر کو اپنا حکمران بنانا ہے، فیصلہ ان کا نافذ ہو جائے گا، اس کے مطابق نظم چلے گا، لیکن ہمیں آزادی حاصل ہوگی۔ تو جمہوریت کا یہ دوسرے پہلو کو لوگ نظر انداز کر دیتے ہیں۔ جمہوریت مجھے یہ حق دیتی ہے کہ مجھے اپنی رائے قائم کرنی ہے، وہ رائے مجھے لوگوں کے سامنے پیش کرنی ہے، مجھے اس کے آزادانہ اظہار کا حق حاصل ہے، میں اس کی بنیاد پر لوگوں کو قائل کر سکتا ہوں، لوگ قائل ہو جائیں تو ان کو منظم کر سکتا ہوں۔
شاید اسی وجہ سے ہم دیکھتے ہیں کہ جب الیکشنز ہوتے ہیں تو بہت سی مذہبی جماعتیں جو کہ سیاسی جماعتیں بھی ہیں، ان کے بھی لوگ کھڑے ہوتے ہیں، اور ایک جیسے روٹی کپڑا مکان ایک سلوگن ہے، اس طرح شریعت کا نفاذ بھی ایک سلوگن ہے، تو اب عوام چاہیں تو ان کو بھی چن سکتے ہیں۔
ہم تو یہی کہتے ہیں یعنی یہی بات کہتے ہیں کہ دیکھیے اگر علماء ہیں یا سیکولرزم کے علم بردار ہیں یا کوئی اور لوگ ہیں وہ آئیں اپنا نقطہ نظر پیش کریں لوگوں کے سامنے. یعنی اجتماعی زندگی میں جب آپ فیصلہ کرنے کے لیے بیٹھتے ہیں پہلے اس بات کو اصولاً سمجھ لیجئے کہ جمہوریت کا مطلب ہرگز یہ نہیں ہے کہ حق اور باطل کا فیصلہ ہونے جا رہا ہے. حق اور باطل کا فیصلہ ہمیشہ دلیل کی بنیاد پر ہوتا ہے. یہ ممکن ہے کہ ساری کی ساری انسانیت ایک باطل پر کھڑی ہو جائے اور کوئی ایک شخص حق کی آواز بلند کر رہا ہو. اللہ کے پیغمبر جب تشریف لائے تھے تو اس وقت مشرکین عرب بھی موجود تھے, اہل کتاب بھی موجود تھے, حق کس کے پاس تھا؟ وہ تو تنہا تھے. اگر اس موقع کے اوپر اگر آپ الیکشن کرواتے, انتخاب کرواتے, تو محمد الرسول اللہ صلی اللہ علیہ وسلم کا لوگ انتخاب نہ کرتے, وہ تو ان کی مخالفت کر رہے تھے. ایک لمبی جد و جہد کے بعد وہ نوبت آئی کہ عرب میں اقتدار رسالت میں آپ صلی اللہ علیہ وسلم اور آپ کے ساتھیوں کا حاصل ہو گیا. تو جمہوریت حق و باطل کا فیصلہ نہیں کرتی, جمہوریت نزاع کا فیصلہ کرتی ہے.
جس طرح آپ کہہ رہے ہیں گاندھی صاحب, اس طرح تو باہمی مشورے کی جیسے کہ آپ نے بات کی, تو باہمی مشورے میں تو ظاہر سی بات ہے اختلاف تو سامنے آئے گا ہی, تو کس کی رائے کو اختیار کیا جائے؟ ہمارے ایک الیکٹورل پروسیس بھی ہے, اس کے بعد ہم نے دیکھا کہ بڑی تعداد میں لوگ جو کہ الیکشن نہیں جیت پائے لیکن ان کا اعتراض موجود ہے, کس طرح ان معاملات کو پھر سلجھایا جائے؟ اکثریت خواہ غلط بھی ہو تو اس کی سنی جائے گی,
اکثریت کا فیصلہ نافذ ہو جائے گا. دیکھیے دو باتیں بالکل الگ الگ ہیں. اکثریت کا فیصلہ نافذ ہو جائے گا, ہم اس کو نافذ العمل فیصلے کی حیثیت سے مانیں گے, اس کے مطابق قانون کی پابندی کریں گے, جو نظام بنا دیا جائے گا اس نظام کے اندر رہنا سیکھیں گے, لیکن اس سے پورے زور کے ساتھ اختلاف کریں گے, اس کی غلطی واضح کریں گے, اس کے اندر ایک ایک چیز کا پوسٹ مارٹم کر کے بتائیں گے کیا غلطی ہو رہی ہے. اصل میں جمہوری رویہ یہ بنیادی چیز ہے. ہمارے ہاں لوگ اس بات کو تو مان لیتے ہیں کہ الیکشن ہو جائیں, چلیے فیصلہ ہو جائے, لیکن جمہوری رویہ اور جمہوری کلچر ایک بالکل الگ چیز ہے. جمہوری کلچر کی کچھ فلسفیانہ بنیادیں ہیں جو ہمارے ہاں لوگوں تسلیم نہیں کرتے. مثال کے طور پر آپ مذہبیات میں چلے جائیے, مذہبیات میں ہمارے علماء یہ کہتے ہیں کہ جو فیصلے ہو چکے ہیں, جو تعبیر ہو چکی ہے, ہمارے اہل علم نے قدیم سے اب تک جو آراء قائم کر لی ہیں اور ان پر اجماع ہو چکا ہے, ان کے بارے میں آپ دوسری رائے قائم نہیں کر سکتے. اب اس کا نتیجہ کیا ہوگا؟ اس کا نتیجہ یہ ہوگا کہ ڈائیلاگ نہیں ہو سکتا. اس وجہ سے کہ ڈائیلاگ وہیں ہوتا ہے جہاں میں بھی آپ کے ساتھ مکالمے میں شریک ہونے سے پہلے یہ مانوں کہ میری رائے میں غلطی کا امکان ہے. میں اپنی رائے کو صحیح مانتا ہوں لیکن اس میں غلطی کا امکان ہے, ممکن ہے آپ کے استدلال کے نتیجے میں, آپ کی بات کے نتیجے میں میری سمجھ میں میری غلطی آ جائے, آپ بھی یہی مان کر بیٹھیں. تو یہ چیز تو آپ کے اندر ایک ایسا کلچر پیدا کرتی ہے جس میں مکالمہ ہوتا ہے. یہاں صورتحال یہ نہیں ہے, مذہبیات میں نہیں مانا جاتا اس کو. اچھا اس کے بعد آپ سیاستدانوں کے یہاں جائیے, سیاستدانوں کا معاملہ بھی یہ ہے کہ انہوں نے بعض چیزوں کو بالکل مذہبی عقائد کی سی حیثیت دے رکھی ہوئی ہے. یعنی ہمارے ملک میں بے شمار چیزیں ہیں جن کے بارے میں آپ گفتگو کریں, بات کریں, ان پر تنقید کریں, اپنا نقطہ نظر بیان کریں, اگلے دن وہ چیز آپ کے لیے گالی بن جاتی ہے. کوئی غدار وطن قرار دے دے گا آپ کو, کوئی اور آپ کے اوپر کوئی چیز چسپاں کر دے گا. یہ اتنی خطرناک چیز ہے. دیکھیے بات یہ ہے کہ گفتگو اور بات چیت کے اوپر ایک ہی قدم لگائی جا سکتی ہے, اور وہ یہ کہ وہ شائستہ ہونی چاہیے, مہذب ہونی چاہیے. یعنی اس کے اندر لوگوں کو برانگیختہ کرنے, کسی کی جان مال آبرو کے خلاف اکسانے کا کوئی پہلو نہیں ہونا چاہیے. غلط سے غلط بات ایک آدمی کر سکتا ہے, غلط سے غلط بات ہی ہے کہ جو جب ہوتی ہے اور آپ اس کی تردید کرتے ہیں تو اس کے نتیجے میں حق واضح ہونا شروع ہو جاتا ہے, صحیح بات لوگوں کے سامنے آنی شروع ہو جاتی ہے. ہم نے یہ کلچر ڈیولپ نہیں کیا, ہمارے دانشوروں میں بھی یہ نہیں ہے. یعنی ان کو جب کسی شخص کے ساتھ اختلاف ہو جاتا ہے تو آپ دیکھیں بالکل سب بندی کر کے میدان میں آ جاتے ہیں. اس میں ایک اچھا مکالمہ, یعنی جس میں دوسرے کا احترام کیا جا رہا ہو, دوسرے کی عزت کی جا رہی ہو, مانا جا رہا ہو, یہی صورتحال الزام تراشی میں ہوتی ہے. یہ حقیقت ہے کہ بے شمار الزامات ہم پر کہیں اور سے الہام ہوتے ہیں اور ہم ان کو بیان کرنا شروع کر دیتے ہیں. اچھا اس کے بعد فضا ایسی ہموار ہو جاتی ہے کسی شخص کے خلاف یا کسی کے حق میں کہ کوئی معقول بات کسی کو سنانا ممکن ہو جاتا ہے. آپ کسی سے اختلاف کریں, سیاست میں اختلاف تو ہوگا, یعنی سیاست کی ابتدائی یہ ہوتی ہے. اگر آپ جمہوری اصول پر سیاست کر رہے ہیں, بادشاہت نہیں قائم کرنے جا رہے, تو اس میں کچھ لوگ آپ سے اختلاف کریں گے, آپ اختلاف کر کے دیکھیں آپ کو گالی پڑنا شروع ہو جاتی ہے. یہ جو صورتحال ہے اس کی اصلاح کی ضرورت ہے. علامہ اقبال نے ایک مصرعے میں ہماری پوری تاریخ کو سمیٹ دیا ہے. انہوں نے کہا ہے کشتہ سلطانی و ملائی و پیری, مسلمانوں کو کہا ہے کہ تمہارے ساتھ ہوا کیا ہے, اصل میں تمہیں قتل کر دیا گیا ہے, اور قتل کرنے والے کون ہیں؟ سلطانی, ملائی اور پیری. ایک لمبے عرصے کی کم و بیش 1200 سال کی ملوکیت, بادشاہت. بادشاہت کیا کرتی ہے؟ وہ آپ کو بولنے نہیں دیتی, وہ محکوم بنا کر رکھتی ہے. محکومی ایک ذہنیت ہے جو کسی قوم میں پیدا ہو جاتی ہے. وہ پھر بادشاہوں کی پرستش کر سکتی ہے, وہ بندوق کے سامنے تو جھک جاتی ہے، لیکن دلیل کا احترام کرنا، دلیل کی عزت کرنا، دلیل کے معاملے میں شائستہ رویہ اختیار کرنا، یہ اس کے اندر نہیں ہوتا۔
لیکن یہ ہم نے پیری فقیر میں بھی دیکھا ہے، اجازت نہیں۔ لیکن گاندھی صاحب، اب تو لوگوں کی اتنی اجازت ہے، جمہوریت کا نام لیا جاتا ہے، جمہوریت آپ کو پروٹیسٹ کرنے کی اجازت دیتی ہے، ہم سڑکوں پہ بھی آئے، اور لیکن اس حد تک آ جاتے ہیں کہ ہم پھر جیسے کہ آپ نے کہا شائستگی کا دامن ہاتھ سے چھوڑ دیتے ہیں، گالم گلوچ تک بات پہنچتی ہے، پھر گملے تو نہیں ٹوٹے ہیں، لیکن یہ صورت حال بھی آتی ہے۔ اور پھر یہ بھی لیڈران کی جانب سے کہا جاتا ہے کہ یہ سب نہیں ہوگا، انقلاب کے لیے سب ہونا ضروری ہے، ملک کا قانون ٹوٹتا ہے اور انقلاب نہیں آ سکتا، تبدیلی نہیں آ سکتی جب تک آپ یہ سب نہ کریں۔
خیر، میں تو انقلاب کے لفظ کو لایا نہیں سمجھتا ہوں۔ میرے نزدیک آپ دنیا کے سارے انقلابات کا جائزہ لے کے دیکھتے ہیں، کسی انقلاب نے کیا دیا انسانیت کو؟ یعنی ایک انتشار، ایک خلفشار اس کے نتیجے میں پیدا ہوتا ہے۔ اصل میں تدریجی ارتقاء کا طریقہ ہے جو قوموں کی تعمیر میں بنیادی طریقہ ہے، دنیا نے یہ سیکھا ہے۔ اور آپ دنیا کی تاریخ کا مطالعہ کر کے دیکھ لیں، اس میں جب آپ تدریجی طریقہ اختیار کرتے ہیں، یعنی سوسائٹی گریجولی کچھ چیزوں کو چھوڑتی ہے، گریجولی کچھ چیزوں کو اپناتی ہے، یہ عمل جاری رہتا ہے۔ میں اس پورے کے پورے فلسفے کو تو درست نہیں سمجھتا جو ہیگل نے پیش کیا تھا کہ آپ کی طرف سے ایک تھیسز آتا ہے، پھر ایک اینٹی تھیسز آتا ہے، پھر اس سے سنتھیسز پیدا ہو جاتا ہے۔ اس کے اوپر بہت سی تنقید کی جا سکتی ہے، لیکن اس کا اتنا جز بالکل درست ہے کہ یہ کشمکش ہے در حقیقت فکر و نظر کی، جو آہستہ آہستہ چیزوں کو بہتر کرنا شروع کر دیتی ہے۔ یہ عمل جہاں بھی ہوگا وہاں سوسائٹی میں استحکام ہوگا اور اس کے نتیجے میں خیر پیدا ہوگا۔ انقلابات، آپ بڑے بڑے انقلابات کا جائزہ لے کے، مثلا روس میں انقلاب برپا ہوا، 70-72 سال تک دنیا کو ایک جیل خانہ بنائے رکھا گیا، اس کے بعد نتیجہ کیا نکلا؟ یعنی دنیا کے اندر کو بڑی تبدیلی آ گئی اس کے نتیجے میں۔ میں یہ کہتا ہوں کہ وہ تبدیلی جو کارل مارکس اور اینجلس کے فکر نے پیدا کر دی تھی، کہ مغربی فکر کسی حد تک یہ سوچنے پر مجبور ہو گیا تھا کہ انسان مارکیٹ اکانومی میں دال اور روٹی نہیں ہے، کہ اس کی قیمت مارکیٹ متعین کرے گی، اس کے حقوق کا لازمن خیال رکھنا پڑے گا۔ یہ بات فکری سطح پر ہو گئی تھی، یہ زیادہ اہم تھی اس سے کہ ایک انقلاب برپا کر کے پوری کی پوری قوم کو، بلکہ بہت سی ریاستوں کو، بلکہ بہت سی اقوام کو ہم نے زندان کا قیدی بنائے رکھا۔ کیا حاصل ہوا؟ آپ یہ دیکھیے انقلاب فرانس، اس کے فوراً بعد بادشاہت قائم ہوئی تھی، لوگ معلوم نہیں کہ کس طریقے سے اس کو بہت گلیمرائز کرتے ہیں۔ اس کے بالکل برخلاف آپ انگلستان میں دیکھیے میگنا کارٹا پر دستخط ہوئے 1215 میں کم و بیش، ایک تدریجی عمل ہے جس نے اس کو جمہوریت کی ماں بنا دیا۔ یعنی وہاں پر بادشاہت آہستہ آہستہ پیچھے ہٹتی چلی گئی اور قانون کی حکمرانی آہستہ آہستہ قائم ہوتی چلی گئی، ایک مستحکم معاشرہ اس کے نتیجے میں پیدا ہوا۔ اگر کسی بڑے پیمانے پر جنگ و جدال کبھی ہوا ہے دنیا میں، تو اس سے بھی منفی طور پر تو کوئی چیز پیدا ہو جاتی ہے، لیکن یہ کہ اس کے کوئی مثبت نتائج نکلتے ہیں؟ مثبت نتائج ہمیشہ صحیح فکر سے اور ایک تدریجی ارتقاء کے نتیجے میں نکلتے ہیں۔ تو اس لیے میرے نزدیک تو یہ اصول ہی ٹھیک نہیں۔ آپ نے ابھی ایک جملہ بولتے بولتے واپس لے لیا تھا، گملے تو نہیں ٹوٹے، بہت اچھی بات ہے کہ نہیں ٹوٹے، لیکن قانون ٹوٹا ہے،
بہت سی اور چیزیں
لوگوں کی حق تلفی ہوئی ہے۔ دیکھیے، بات یہ ہے کہ آپ کو حق حاصل ہے کہ آپ لوگوں کو یہ کہیں کہ فلاں میرے مقصد کی تائید میں آپ باہر آ جائیے، حق حاصل ہے آپ کو۔ یہ حق حاصل ہے ایک جمہوری معاشرے میں کہ آپ یہ کہیے کہ میرے مقصد سے اگر آپ کو اتفاق ہے تو اپنا کاروبار بند کر دیجیے، لیکن آپ کو یہ حق نہیں کہ میں بند کر دوں گا۔ یہ مذہبی جماعتوں کے ساتھ ہمارا بنیادی اختلاف کیا تھا؟ اختلاف تو یہ تھا کہ وہ یہ کہتے تھے کہ موسیقی کی یہ مجلس ہم نہیں ہونے دیں گے۔ آپ کون ہوتے ہیں یہ کہنے والے کہ نہیں ہونے دیں گے؟ آپ کو یہ حق ہے، نہیں ہونی چاہیے، اس کا حق ہے آپ کو، یعنی یہ کہیے، اس کے دلائل دیجئے، آپ دوسروں کے پاس جائیے، ان کو قائل کیجئے۔ جب ایک لیڈر یہ اپیل کرتا ہے تو اس کی قوت کیا ہے؟ اس کی قوت کیا ہے کہ وہ گھر میں بیٹھا ہوا ہوتا ہے اور وہ یہ اپیل کرتا ہے کہ لوگ میرے موقف کی تائید میں کاروبار بند کر دیں۔ یہ خیر ہے، اس سے خیر پیدا ہو سکتا ہے، اس کا مطلب ہے لوگ رضاکارانہ طور پر تائید میں ہیں۔ لیکن جب لوگوں کو یہ پیغام ملے گا کہ ہم تمہیں بند کر دیں گے، تو اس کے بعد آپ جو کچھ جی چاہے امن کا باز کہتے رہیے، لوگوں کا حق تلف ہوا ہے۔ آپ کو سڑک بند کرنے کا حق نہیں ہے، میرے نزدیک جو سڑک ہے اس کے اوپر سے گزرنے والے کا حق، فائق حق ہے۔ آپ وہاں نہیں بیٹھ سکتے، آپ قانون کے مطابق نہیں بیٹھ سکتے، آپ شریعت کے مطابق نہیں بیٹھ سکتے، آپ اخلاقی طور پر نہیں بیٹھ سکتے۔ آپ کو احتجاج کرنا ہے، اپنی رائے پیش کرنی ہے، تو آپ کو قانون کے دائرے میں رہ کے پیش کرنی ہے۔ یہ جمہوریت ہے، جمہوریت اظہار رائے کا حق دیتی ہے، دوسروں کے حقوق تلف کرنے کا حق نہیں دیتی۔ تو ہمارا معاملہ یہ ہے کہ جہاں ہمیں جمہوریت اچھی لگتی ہے وہاں ہم اس کا بہت ذکر کرتے ہیں، لیکن جس دائرے میں وہ ہمارے کسی مقصد، نقطۂ نظر، ہمارے کسی مذہبی تصور کے رستے میں رکاوٹ پیدا کرتی ہے، وہاں ہم جمہوریت کو گالی دینے کے لیے تیار ہیں۔
صحیح بات ہے۔ گاندھی صاحب بریک پہ جا رہے ہیں، دانش آپ کو ہم نے بولنے سے بالکل منع نہیں کیا، بریک کے بعد آئیں گے، دانش کا سوال لیں گے، آپ ہمارے ساتھ رہیے۔ वेलकम बैक प्रोग्राम में आज हम बात करें कि हमारे माशरे में जमहूरी सोच का फुकदान क्यों है और इसका हल क्या है, ये तलाश करने की कोशिश की जा रही है। दानिश, अब आप कुछ पूछते हैं वरना लोग कहेंगे कि खवातीन वाकई मर्दों को बोलने नहीं देती।
नहीं, मैं आप ये शिकवा नहीं होने दूंगा। सर देखिए, आपने जमहूरियत की बात की, अभी आपने एग्जाम्पल दिया कि जिस वक्त एक मुल्क में सूरत-ए-हाल चल रही है जहाँ पर ये सब कुछ हुआ, धरने हुए और हड़तालें हुई, मगर हम ये नहीं भूलना चाहिए कि जिस वक्त जमहूरी हुकूमत बैठी हुई है ये भी यही सब कुछ करके पावर में आई है। हमें 2008 में नहीं भूलना चाहिए कि जो एक लॉन्ग मार्च की एक रिवायत क्रिएट की गई। आपने एग्जाम, मैं समझता
ये रिवायत क्रिएट की गई, ये इजाज़त तो आपको कानून देता है ना कि आप लॉन्ग मार्च करें?
लॉन्ग मार्च तो आप करें, मगर ये तो नहीं हो सकता ना कि अपनी मर्जी के लिए सही है और दूसरे की मर्जी
के खिलाफ। आप गुफ्तगू करें, आप बातचीत करें, आप राय दें, आप जलसा करें, आप जुलूस निकालें, आप धरना दें, किसी चीज़ पर कोई एतराज़ नहीं, लेकिन ये आपको सब कुछ कानून के दायरे में रह करना है, ये आपको बने हुए नज़म के अंदर रह कर करना है। इसमें किसी दूसरे का, देखिए सड़क क्या है, सड़क मेरा घर नहीं है, इस पर सब लोगों को गुजरना है, इसको बंद करने का हक आपको नहीं दिया जा सकता।
आप ज़बरदस्ती किसी को रोक नहीं सकते स्कूल जाने से?
आप ज़बरदस्ती स्कूल जाने से किसी को नहीं रोक सकते, आप किसी को कारोबार करने से नहीं रोक सकते, आप किसी गाड़ी को सड़क पर आने से नहीं रोक सकते। जब तक हमारे लीडर, वो आज के लीडर हों वो कल के लीडर हों, अगर कल किसी ने इसकी खिलाफवर्जी की है तो उसने जुर्म का इर्तकाब किया है, परसों की है तो उसने भी जुर्म का इर्तकाब किया है, आज करने वाला भी मुजरिम है और कल करने वाला भी मुजरिम होगा। यानी असल चीज़ यह है कि मैं उसूल बता रहा हूँ, इससे बहस नहीं है कि आज कौन कर रहा है कल कौन कर रहा है। उसूल के लिहाज से आपको ज़ुबान खोलनी है एक लीडर की हैसियत से, तो आपको अपनी ज़ुबान सोच समझ के खोलनी चाहिए, आपका अंदाज़े गुफ्तगू बाजारी नहीं होना चाहिए, आपके यहाँ तानो तशनी नहीं होनी चाहिए, आपके यहाँ इल्ज़ाम तराशी नहीं होनी चाहिए। आपकी ज़ुबान से बात निकले तो वो इतनी तोली हुई बात हो कि उसको जहाँ जिस मीज़ान पर जाके रख लिया जाए वो पूरी उतरे उसके ऊपर, और आपको कानून शिकनी नहीं करनी चाहिए। कानून शिकनी से कभी कोई इंकलाब नहीं आता, इससे इंतशार पैदा होता है, इख्तलाल पैदा होता है, सोसाइटी दरहम बरहम होती है, और लोगों को ख़ास तौर पर नौजवानों को ये मैसेज मिलता है कि तुम भी कल कानून तोड़ सकते हो, और उन गिरोहों को जो कानून तोड़ने के लिए मज़हब की बुनियाद पर बैठे हुए हैं उनको भी ये पैगाम मिलता है कि अगर आज ये इनके लिए जायज़ है तो कल हमारे लिए भी जायज़।
तो सर हिस्टोरिकली फिर वही बात आ गई ना कि अगर हम हिस्ट्री में चले जाएँ इस्लाम की, तो 73 या 74 करीब रेवोल्यूशंस थे जो रहे कुछ 200-300 साल के अरसे के अंदर, और हम थोड़ा सा पीछे चले जाते हैं, हम बात करते हैं कि जो मैं कॉन्ट्रोवर्शियल सी बात करने जा रहा हूँ कि जो एक कॉन्फ्लिक्ट क्रिएट हुआ हुआ था हाउस ऑफ हज़रत अली के दरमियान और अमीर माविया के दरमियान, ठीक है, वो भी खिलाफत की सेंटर उसका था, जो एक मेन जाविया लिया गया था वो ये था कि जो खिलाफत है डैट इज़ गोइंग टू रेन सुप्रीम, ठीक है सर। अब अगर हम उसी को एंगल को देखते हैं, उसके बाद जो उसकी रिप्रिकॉशन हुआ वो हिस्ट्री है, जो कि अनफॉर्चुनेट बहुत सारी चीज़ें रहीं उसके अंदर, मगर अगर हम उसको देखते हैं तो आप ये देख नहीं सकते कि सर जमहूरियत, अगर आपने जैसे कहा कि नहीं इस्लाम में जमहूरियत का कंसेंशुअल डिसीजन मेकिंग का कॉन्सेप्ट है, तो अगर उधर एक डिफरेंस ऑफ ओपिनियन आ गया और उसको एड्रेस नहीं किया गया, और ठीक है, और वो उसका नतीजा आप देखें ना कि क्या निकल रहा है कि शिज्म क्रिएट हो गया, तो यही चीज़ हमें आज नज़र नहीं आ रही कि हमें नज़र आ रहा है कि हमारे ऊपर कोई साहब बैठ गए आके या बिठा दिए गए हैं या जीत के भी बैठ गए हैं, और वो कुछ सोच के नहीं है जो कि मुल्क की एंगल से सही नहीं है। तो क्या उसको चैलेंज करने अगर आप जाते हैं और अगर उसको रोक दिया जाता है और उसको सप्रेस कर दिया जाता है, तो फिर अगर आवाम उस रूट को लेती है तो उसमें गलती क्या है?
देखिए बात यह है कि आप बहुत तारीख में चले गए, उस वक्त भी क्या हुआ था, उस वक्त भी जमहूरी रवायात की खिलाफ वर्जी हुई थी, मलूकियत कायम कर दी गई थी। जब आप मलूकियत के निज़ाम को कायम करेंगे तो फिर लोगों के पास कोई रास्ता नहीं रहता। यानी जब आप जमहूरियत कायम करते हैं, जमहूरियत का मतलब क्या है? जमहूरियत का मतलब यह है कि लोगों को एक गलत फ़ैसले के ख़िलाफ़ उठने, तनकीद करने का हक हासिल है। ये हक जमहूरियत कैसे इस्तेमाल करने के लिए आपको कहती है? कानून के दायरे में, नज़म के साथ, यानी लोगों के यहाँ कानून शिकनी की रवायत डाले बगैर, दायरों के अंदर रहते
हैं। मलूकियत
है, हाँ जी बिल्कुल, मलूकियत है। खुलफाए राशिदीन ने तो इख्तलाफ की वो रवायत कायम की है बर्दाश्त करने की, जिसका ये लोग तसव्वुर भी नहीं कर सकते मौजूदा दौर के लोग। यानी आप अंदाज़ा कीजिए खवारिज का फितना पैदा हुआ, सैयदना अली रज़ी अल्लाह अन्हु से ये कहा गया कि आप इनके ख़िलाफ़ कार्रवाई क्यों नहीं करते, ये तो खुलेआम कत्ल की धमकियाँ दे रहे हैं। तो उन्होंने कहा अभी कत्ल किया तो नहीं उन्होंने, यानी इस हद तक जमहूरी रवैया था, अभी कत्ल किया नहीं उन्होंने, यानी अभी बात कर रहे हैं, अभी तो मैं बात करूंगा उनके साथ। उनको इकदाम उस वक्त करना पड़ा जब वो कत्लो गारत पर उतर आए, یعنی جس طریقے سے اب ہم اقدام کرنے پر مجبور ہوئے ہیں وہ بھی اسی طرح اقدام کرنے پر مجبور ہوئے تھے. آپ اندازہ کریں کہ آج کے زمانے میں تو آپ ہزاروں باتیں دبا کے بیٹھے ہوئے ہوتے ہیں, خلافت راشدہ میں کیا مسائل پیش آئے, کیا اختلافات ہوئے, مختلف آراء کیا تھیں, وہ تاریخ میں موجود ہیں. اگر لوگوں کو رائے دینے اور بات کرنے کی آزادی نہ ہوتی اور جو رائے دی گئی اس کو لکھ کر لوگوں تک پہنچانے کی آزادی نہ ہوتی تو ہم آج کیسے جانتے کیا ہوا تھا کیا نہیں ہوا تھا. اس لیے خلفائے راشدین نے تو جمہوری روایات کو آخری درجے میں قائم رکھا. سیدنا علی رضی اللہ عنہ کی مثال سب سے زیادہ اس لحاظ سے نمایاں ہے کہ انتہائی خلفشار کے زمانے میں, جبکہ ایک طرح کی بغاوت ہوئی ہوئی ہے, ان کو جنگیں بھی کرنی پڑ رہی ہیں, لیکن آپ مجھے کوئی ایک مثال دے دیجئے کہ انہوں نے کسی رائے کو کچلنے کی کوشش کی ہو, کسی شخص کی رائے کی بنیاد پر اس کے خلاف کارروائی کی ہو. ان نازک ترین حالات میں بھی جمہوری روایات کو قائم رکھا گیا. تو جمہوری روایات اگر قائم نہیں ہوں گی اور آپ جمہوری روایات کے مطابق تبدیلی لانے کی جدوجہد نہیں کریں گے, اگر کوئی یہاں بادشاہت ہوگی, بندوق حکمرانی کرے گی, تو پھر تو سڑکوں پر نکلنا پڑے گا, کوئی چارہ اس کے سوا نہیں. سڑکوں پر نکلنا کوئی بری چیز نہیں ہے, اصل چیز یہ ہے کہ اس میں آپ کر کیا رہے ہیں, کیا آپ قانون شکنی کر رہے ہیں, لوگوں کے حقوق تلف کر رہے ہیں, آپ لوگوں کی دکانیں جلا رہے ہیں, آپ گراؤ اور جلاؤ کر رہے ہیں, اس کی کوئی گنجائش نہیں ہے. آپ کو جدوجہد کرنی ہے عوام کی طاقت. آپ یاد کریں کہ جب عراق پر حملہ کیا گیا تو پوری دنیا میں اس کے خلاف احتجاج ہوا, اور ہم اس طرح کے احتجاج کا تصور بھی نہیں کر سکتے جس درجے کا احتجاج ہوا. یعنی ہمارے ہاں تو یہ ہے کہ 10,000 ملین مارچ ہوتا ہے, فی الواقع ملین مارچ ہوئے لندن کی سڑکوں پر اور روم کی سڑکوں پر, اور آپ کے علم میں ہے کہ وہ کس شان کے ساتھ ہوئے, کس اہتمام کے ساتھ ہوئے, کس نظم کے ساتھ ہوئے, کس طریقے سے اس کے لیے قاعدے قانون کی پابندی کی گئی. لوگ اگر منظم ہوں اور منظم طریقے سے اپنی بات کہیں تو اس کے غیر معمولی اثرات ہوتے ہیں. یہ طریقہ نہیں ہے کہ لیڈر جلد بازی کا شکار ہو جائے, بے صبری کا شکار ہو جائے. قوموں کی تقدیر بدلنے کے لیے آپ کو نسلوں میں جدوجہد کرنی پڑتی ہے, اور اسی کو جمہوری رویہ کہتے ہیں. ہمارے یہاں جمہوری رویہ اور جمہوری کلچر نہیں ہے, انتخابات ہو جاتے ہیں.
سر, پلوٹو کی ڈیفینیشن تو نفاذ اسلام سے پہلے کی ہے, اور اسلام کو قائم ہوئے 1400-1500 سال ہو چکے ہیں. تو آپ کے خیال میں ابھی تک کسی بھی 1400-1500 سال کے اندر پہ یہ نظام کسی بھی اسلامک مملکت میں کیوں نہیں نافذ العمل ہو سکا؟ آج بھی آپ دیکھیں کا دکا ملک کو چھوڑ کے کہیں پر بھی پراپر ڈیموکریسی کسی بھی اسلامک مملکت کے اندر نہیں ہے. کیا وجہ ہے؟
بادشاہ نہیں ہونے دیا, یعنی ان کے پاس بندوق تھی. جس کے پاس بندوق ہوتی ہے, ان کے پاس قدیم زمانے کی تلوار تھی, آج کے لوگوں کے پاس بندوق ہے. آمریت آتی ہے تو کیا کریں؟ آپ مجھے یہ بتا دیں, یعنی اگر بندوق آ کے قبضہ کر لے تو پھر اس کے بعد عام لوگ کیا کر سکتے ہیں؟ ہمارے یہاں لوگوں نے بندوق کے خلاف بھی جدوجہد کی ہے, لیکن انتظار کرنا پڑتا ہے, دیکھنا پڑتا ہے کہ کیا ہوگا. تو ان لوگوں کے خلاف بھی جنہوں نے ملوکیت قائم کی, جنہوں نے بادشاہتیں قائم کی, جنہوں نے خاندانی حکومتیں قائم کی, ان کے خلاف بھی جدوجہد ہوتی رہی ہے, اس میں کامیابی نہیں ہوئی. یہاں تک کہ آہستہ آہستہ وہ ذہن بن گیا ہمارا, جس کا میں نے اقبال کے حوالے سے ذکر کیا کہ کشتہ سلطانی و ملائی و پیری. محکومیت اصل میں تینوں دائروں میں چلی گئی, یعنی اگر کسی کے پاس اصلاح کرانے کے لیے جانا ہے تو پیری مریدی کا تعلق قائم کرنا ہے. مرید کا مطلب کیا ہے آپ جانتے ہیں, یعنی وہی بات جو حافظ شیراز نے کہہ دی تھی کہ بمہ سجادہ رنگی کن گرت پیر مغاں گوید. اگر آپ کے پیر مغاں یہ کہتے ہیں کہ آپ اپنی شراب سے سجادہ اپنا رنگین کر لیں تو کر لیجئے. تو وہاں صورتحال پیدا ہو گئی, اس سے ایک خاص طرح کی محکومانہ ذہنیت پیدا ہوئی. ملائیت میں کیا ہوا کہ جو کچھ ہم نے سمجھ لیا ہے اور ہمارے اسلاف نے سمجھ لیا ہے آپ اسے کوسچن نہیں کر سکتے. جیسے ہی آپ یہ بات کہیں گے تو اس سے ملائیت پیدا ہو جاتی ہے, اور اسی طریقے سے سلطانی. تو مسلمانوں کی پوری تاریخ یہ ہے, ہم اس کے خلاف جدوجہد کر رہے ہیں. ہمیں اس کا اعتراف کرنا چاہیے کہ جو اصول قرآن نے دیا تھا, امرہم شورا بینہم, مغرب نے اس پر عمل کر کے بھی دکھایا ہے, اس کی بنیاد پر ادارے بھی بنا کے دکھائے ہیں, اور جو مسائل اس سے پیدا ہوتے تھے ان کے حل بھی پیش کیے ہیں. اس کا یہ مطلب نہیں ہے کہ مغرب میں جو جمہوریت کے تجربے ہوئے وہ پرفیکٹ ہو گئے ہیں. کوئی انسانی کام بھی آخری درجے میں پرفیکٹ نہیں ہو سکتا. آپ نے جب پہلے دن کمپیوٹر بنایا تھا تو وہ بھی اس کمرے کے برابر تھا, اب آہستہ آہستہ آپ اس کو گھڑی کی سوئی کے برابر کرنے میں کامیاب ہو گئے ہیں. یہی صورتحال سوشل سائنسز میں ہوتی ہے. یعنی اگر آپ نے امرہم شورا بینہم کی بنیاد پر ایک نظم قائم کرنا ہے, جمہوری نظم, تو آپ کو بہت کچھ لوگوں کی تربیت کرنی ہوگی, تعلیمی نظام کو درست کرنا ہوگا, آپ کو پرانی روایات میں سے جو چیزیں خرابی کا باعث ہیں ان کو نکالنا ہوگا. یہ عمل بڑے اطمینان اور بہت قدم بقدم کرنے کا ہے. تو جمہوری رویہ بنیادی چیز ہے. یعنی میرے نزدیک الیکشن ہو جانا کوئی چیز نہیں, یہ تو ایک نتیجہ ہے اس کا کہ آپ نے آخری فیصلہ کرنا ہے. اصل چیز یہ ہے کہ آپ کا ایٹیچیوڈ کیا ہے, ڈیموکریٹک, یا آپ کے اندر ایک عامر چھپا ہوا ہے. اگر آپ کو منتخب کر کے لے آیا جائے تب بھی آپ عامرانہ طریقے سے حکومت کرتے ہیں.
अच्छा गांधी साहब, यहाँ पे ब्रेक का वक्त हो गया, लेकिन हमने सियासतदानों के हवाले से तो भी बहुत गुफ्तगू की है, लेकिन मुझे ये पूछना है कि मुसलमानों के लिए जमहूरियत आजकल दीन और ईमान का मसला क्यों बना हुआ है? और हमारे उलमाए कराम में सब यकीनन शामिल नहीं हैं, आप भी उनमें हैं, लेकिन आप उनके साथ उठते बैठते रहे, आप शायद ज़्यादा बेहतर तौर पर समझा सकते हैं कि वो जमहूरियत मुखालिफ क्यों हैं, लेकिन ये सवाल का जवाब हम जो है लेंगे एक ब्रेक के बाद। प्रोग्राम एक मरतबा फिर खुश आमदीद। माशरे में जमहूरी सोच का फुकदान क्यों है, इस पर गुफ्तगू करें। आमदी साहब, ब्रेक से पहले मैंने आपसे पूछा था, किसी भी मकतबे फिक्र के आप उलमाए कराम से अगर बातचीत करें जमहूरियत के हवाले से, अक्सरियत उनमें से जमहूरियत को नहीं मानती, क्यों? जब इतना वादे
एक अकलियत मानने लग गई है, इस पर भी खुदा का शुक्र करना चाहिए। यानी कुछ लोग ऐसे हैं कि जो अब जमहूरियत को ना सिर्फ ये कि मानते हैं बल्कि उसके नंबरदार भी बन गए हैं। और मैं आपसे अर्ज़ करूं कि ख़ास तौर पर जो लोग जमहूरी जद्दोजहद कर रहे हैं मज़हबी जमातों में, उनमें से बहुत से लोग जमहूरियत के बारे में अब बहुत कुशादा दिल भी हो गए हैं। ना मानने की वजह क्या है? ना मानने की वजह असल में उनके मज़हबी फ़िक्र में है। वो ये समझते हैं कि जब भी कभी कोई इस्लामी हुकूमत, यानी आप इसको वावैन में रखिए, ये इस्लामी हुकूमत जब भी कायम होगी तो वो आप पर खुदा का दीन नाफिज़ करेगी, ये उसका हक है। यानी जो भी दीन के अहकाम हैं फ़र्द की हैसियत से दिए गए हैं, वो आपको अमल पर मजबूर करेगी उसके लिए। उनका ख्याल ये है कि अगर जमहूरी तरीके से हुकूमतें कायम होंगी तो ये इख्तियार नहीं हासिल रहेगा, इसलिए कि लोग ये कभी पसंद नहीं करेंगे। लोग ये तो गवारा कर लेते हैं कि आप उन्हें तलकीन करें, नसीहत करें, बताएं, तवज्जो दिलाएं, लेकिन जिस वक्त आप लोगों के हाथ में ये इख्तियार दे देते हैं कि वो आप पर एक अखलाकी मुतसिब बनकर बैठ जाए, तो उसको लोग कबूल नहीं करेंगे। सऊदी अरब के एक वज़ीर ख़ारजा ने आज से कुछ बरस पहले ये पैगाम दिया था, और एक सवाल के जवाब में उन्होंने एक प्रेस कॉन्फ्रेंस करते हुए ये कहा था कि हम बादशाहत को इसलिए तर्क नहीं करते कि इसके बाद इस्लाम ख़त्म हो जाएगा, क्योंकि जिस तरीके से हमने उसको नाफिज़ किया हुआ है, जैसे हम अपने फ़ैसले लोगों के ऊपर ठूंसते हैं, तो उसका नतीजा ये निकलेगा कि उसको कबूल करने के लिए तैयार नहीं होंगे। बिल्कुल यही अंदेशा असल में हमारे यहाँ बहुत से मजहबी लोगों को भी है। उनका कहना यह है कि एक खुदा ने दीन नाजिल किया और फिर हमें उसने ये हक़ दिया कि हम लोगों पर उसका नफाज़ करें। जब लोगों पर नफाज़ करने के लिए आप अथॉरिटी चाहेंगे तो फिर आपको अमीरुल मोमिनीन बनना चाहिए, फिर आप जो चाहेंगे लोगों को उसको मानना चाहिए। जमहूरियत में इसकी गुंजाइश नहीं होती। जमहूरियत में देखिए हर चीज़ मौजूद बहस बन जाएगी। मिसाल के तौर पर जमहूरियत में आप किसी कानून की ताबीर करना चाहते हैं, इंटरप्रेट करते हैं उसको, वो कोई इस्लामी कानून भी है तो पार्लियामेंट फैसला करेगी। अब पार्लियामेंट फैसला करेगी तो मुमकिन है कि उलमा की राय के बिल्कुल ख़िलाफ़ फैसला कर दें। अच्छा, इसी तरह आमतुन्नास है, आमतुन्नास के ऊपर आप किसी चीज़ को नाफिज करना चाहेंगे तो वो रजिस्ट करेंगे बहुत सी चीज़ों के बारे में, मुमकिन है मानने से इनकार कर दें। सिविल सोसाइटी मुनज़्ज़म होकर आपके खिलाफ मुजाहरे करना शुरू कर दें। तो ये सूरत हाल है कि जो उन्हें खौफज़दा करती है।
चैलेंज नहीं चाहिए,
चैलेंज नहीं चाहिए। असल में ये चीज़ है, वो समझते इससे इस्लाम को ख़तरा लाहक हो जाएगा। उनके फ़िक्र को जब तक आप दुरुस्त नहीं करेंगे, यानी ये बात उनकी समझ में नहीं आएगी कि ये दर हकीकत उनकी जुरिस्डिक्शन ही नहीं है, ये उनका हक ही नहीं है। उनका काम यह है कि वो लोगों को खुदा का दीन बताएं। इनफरादी ज़िंदगी से मुतल्लिक दीन के अहकाम पर अमल करने का फ़ैसला लोगों को करना है। अल्लाह ताला ने उसके लिए जो बंदोबस्त किया है, वो बंदोबस्त ये किया है कि मस्जिद का मेंबर रियासत के सुपुर्द कर दिया है, और ये चाहा है कि तबलीग, तलकीन और तालीम और तरबियत के ज़रिए से लोगों को सही रवैया इख्तियार करने की तरफ तवज्जो दिलाई जाए। ये तरीका अल्लाह ताला का तजवीज़ करता है। रियासत को उन कवानीन को नाफिज करना होता है जिनका ताल्लुक लोगों के हकूक़ से है, यानी किसी की हक तलफी को रोकने के लिए या किसी की जान माल आबरू के ख़िलाफ़ ज़्यादती को रोकने के लिए। चुनाचे जब हम ये कहते हैं कि शरीयत नाफिज होनी चाहिए, तो उसका मतलब हमारे उलमा ये लेते हैं कि शरीयत के तमाम अहकाम लोगों पर कानून की ताकत से नाफिज कर दिए जाएँ, जबकि उसका सही मफहूम यह है कि हकूमत शरीयत पर अमल पैरा हो जाए। यानी अरबाब इक्तदार सियासतदान, उनको भी अल्लाह ने कुछ अहकाम दिए हैं। यानी कुछ अहकाम मुझे दिए हैं, मुझे रोज़ा रखने का हुक्म दिया है, मुझे हज करने का हुक्म दिया है, उनको भी कुछ अहकाम दिए हैं। मसलन उनको ये हुक्म दिया है कि तुम्हें जमहूरी तरीके से हुकूमत चलानी है, अमरुहुम शूरा बैनहुम, ये हुक्म उनको दिया गया है ना। तो हम जब ये कहते हैं कि शरीयत पर अमल होना चाहिए, शरीयत नाफिज होनी चाहिए, तो हमारा मतलब ये होता है कि रियासत के ज़िम्मेदार लोगों को खुदा के दीन पर अमल करना चाहिए, और उनका मतलब ये होता है कि रियासत के ज़िम्मेदार लोगों को आम लोगों के ऊपर दीन नाफिज करना चाहिए। ये फ़र्क है, जब ये फ़र्क आप ख़त्म नहीं करेंगे तो यही सूरत हाल है।
आमिर साहब, लेकिन जहाँ जैसे जमहूरियत की रिवायत तो ये है कि मैं ये राय रखती हूँ और आपकी ये राय, लेकिन मैं आपकी राय का एहतराम भी करती हूँ, लेकिन जब आप मज़हब की बात करेंगे तो मज़हब तो एक ही रहेगा। जमहूरियत में आप किस तरह इस बात को कर सकते हैं कि अगर मज़हब है तो या तो इस्लाम यह है कि आप हाथ खोल के नमाज़ पढ़ें या बंद करके पढ़ें, तो आप इसको जमहूरी कल्चर में कैसे?
मैं दो हिस्सों में तकसीम करूँगा इसको। एक चीज़ वो है जिसका ताल्लुक आपके इनफरादी मामलात से है। इनफरादी मामलात में मुझे क्या हक है कि मैं इस पर मोतरिज़ हूँ? यानी मैं ज़्यादा से ज़्यादा ये कर सकता हूँ कि अगर मुझे हाथ खोल के नमाज़ पढ़ने पर कोई इल्मी एतराज़ है तो आपकी खिदमत में पेश कर दूँ, उसके दलाइल दे दूँ। उसको मानना ना मानना आपका काम है। यानी जिस तरह हमारे उलमा कर रहे हैं ना, वो तबलीग करते हैं, वो दावत देते हैं, वो तालीम देते हैं, वो आपको पढ़ाते हैं, सवालों के जवाब देते हैं। इसके ज़रिए से अजहान में तब्दीलियाँ भी आती रहती हैं। मुमकिन है कि आपका ख्याल ये हो कि हाथ बांध के नमाज़ पढ़ना यही ठीक है, और एक दूसरे अहले इलम के आप दलाइल सुनें तो आप उससे मुतमिन होकर अपनी राय तब्दील कर लें, तो ये तो जमहूरियत के बिल्कुल ख़िलाफ़ नहीं है। दूसरे वो मामला हैं जिनका ताल्लुक स्टेट से है, वो इंतहाई महदूद मामला हैं। यानी 5-7-10 चीज़ें हैं जिनमें रियासत को कानून साजी करनी है, उनमें अक्सरियत की राय फैसला कौन होनी चाहिए? यानी उसमें मुझे हक है कि हुकूमत ने अगर कोई कानून बनाया तो मैं उस पर तनकीद करूँ। देखिए, मैं इसकी बिल्कुल अमली मिसाल दे देता हूँ। इस वक्त हमारे मुल्क में इस्लामी शरीयत की रूह से कुछ कवानीन बनाए गए, हुदूद आर्डिनेंस है मिसाल के तौर पर, तौहीन रिसालत का कानून है, मैं उस पर तनकीद करता हूँ। मैं ये कहता हूँ कि इनमें गलती ये है, इल्मी तरीके से वो गलती वाजे भी करता हूँ, लेकिन चूँकि अक्सरियत उन कवानीन को दुरुस्त समझती है तो उसकी राय नाफिज़ होगी, और मुझे उसके नफाज को चैलेंज नहीं करना, उसको तब्दील कराने की ज़हनी कोशिश करनी है। ये है वो जमहूरी रवैया। यानी मैं क्या करूँगा, मैं लोगों को बताऊँगा कि इसमें गलती क्या है, मैं लोगों को समझाऊँगा, यहाँ तक कि राय आमा एक वक्त में मेरे नुक्ता नज़र की कायल हो जाए। इसके लिए हो सकता है मुझे एक नस्ल दो नस्ल जिद्दोजहद करनी पड़े।
अब सबसे ज़्यादा तो लेकिन फिर फुकदान, जमहूरी कल्चर का फुकदान हमें मजहबी तबके में ही नज़र आता है या उनको उनमें जो इनको फॉलो करते हैं, क्योंकि आप अपनी राय से दलील पेश करना चाह रहे हैं लेकिन वो तो आपकी गर्दन जनी पर उतर आता है।
यही बात है, यही सूरत हाल है। लेकिन इस वक्त भी क्या हो रहा है, यही चीज़ है जो ख़तरनाक हो गई, आखिरी दर्जे में ख़तरनाक हो गई है कि अब आप मुझे दलील नहीं देने दे रहे, मेरी बात का जवाब दलील से नहीं देते।
ये इंतहा पसंदी और फिर आगे ये
चीज़ है जो ख़राबी का बायस बन रही है। वरना देखिए, मैं एक बात कह रहा हूँ, आपके ख्याल में मेरी बात गलत है तो आप दलील से उसकी तरदीद कर दीजिए, शाइस्तगी और तहजीब के साथ बता दीजिए कि ये चीज़ गलत है, इस चीज़ को इख्तियार नहीं करना चाहिए, लोगों को मुतनब्बे कर दीजिए, ये आपका हक है। लेकिन आप कहते हैं कि नहीं, हम तुम्हारी ज़ुबान बंद कर देंगे। और हमारे यहाँ आप देखिए कि हमारे दानश्वर कालम लिखते हुए बाज़ औक़ात सियासी मामलों में यही रवैया अख्तियार करते हैं। ये हमारे अंदर उतर चुका है। यानी किसी पर कोई फप्ती कस देंगे, किसी को खपते अजमत का ताना दे देंगे, किसी आदमी को गद्दार करार दे देंगे। ये सब क्या है? जमहूरी रवैयों में शाइस्तगी के साथ इख्तलाफ किया जाता है और लोगों को हक़ दिया जाता है कि इज्तमाही मामलों में, देखिए मैं फिर अर्ज़ करूँ, इनफरादी मामलों में रियासत को मुदाखलत करने का कोई हक नहीं है, इज्तमाही मामलों में हमें फ़ैसला करना होता है। फैसला अक्सरियत का नाफिज़ हो जाएगा, नाफिज़ हो जाएगा, ज़रूरी नहीं सही हो।
सर, जैसे भी आपने थोड़ी देर पहले एग्जांपल दिया कि आपने बात की कैपिटलिज्म की, मार्क्सिज्म की, मैं समझता हूँ यूँ हूँ कि जमहूरियत जो है वो आज वक्त जो है इट्स मोर टिल्टेड टुवर्ड्स कैपिटलिज्म। इस्लाम मेरी नज़र में एक सोशलिस्ट रिलीजन है। क्या आप ये नहीं समझते कि जो जमहूरियत हम देख रहे हैं जिसके अंदर आप बिलियंस खर्च करके पावर में आते हैं, और तो वो जमहूरियत वैसी इनएक्सेसिबल हो जाती है आम आवाम के लिए, तो उसके बावजूद आप ये समझते हैं कि जब आम आवाम की रिप्रेजेंटेशन नहीं आ पा रही उस पार्लियामेंट में जिसको हम मजलिस शूरा कह रहे हैं, वो कैसे सही हो सकती है?
जिस तरह मगरब में उसको सही करने की कोशिश की गई है, उसका तरीका यह नहीं है कि मैं खड़ा होकर इनकलाब बर्पा करने के नारे लगाना शुरू कर दूँ। उसके लिए मुझे समाज को बदलना है, मुझे अकदार तब्दील करनी है, सोचने के अंदाज़ तब्दील करने हैं, मुझे एक तवील जद्दोजहद करके लोगों के जहन और फ़िक्र को बदलना है। ये एक लंबा अमल है। ये मगरब में आप जानते हैं कैसे हुआ था? पहले उन्होंने रिफॉर्मेशन की एक अजीम तहरीक चलाई, उसके ज़रिए से जो मजहबी फ़िक्र उस वक्त मौजूद था और जिसकी नुमाइंदगी कलीसा करता था या पोप करता था, उसका खात्मा किया। वो खात्मा भी कोई जंग करके नहीं हुआ बल्कि फिक्री इनकलाब के नतीजे में खात्मा हुआ। उसके बाद रिनेसेंस की तहरीक चली जिसमें उलूम का हया हुआ, यानी एक इल्मी ज़ौक, इल्मी मिजाज, चीज़ों को साइंटिफिक तरीके से देखने का रुझान पैदा हुआ। फिर उसके बाद आपने देखा कि इंडस्ट्रियल रेवोल्यूशन की बुनियादें पड़ी जब साइंटिफिक रेवोल्यूशन भी आ गया, यानी बेशुमार नई चीज़ें पैदा हो गई जिसने मईशत माशरत के बहुत से ताल्लुकात तब्दील कर दिए। हमने अपने माशरे में ये काम नहीं किया। जब हमने ये काम नहीं किया तो जो सियासी जमातें इस वक्त मौजूद हैं, और वो सियासी जमातें भी क्या हैं, यानी वो सियासी जमातें भी हकीकत में आमिरियत ने अपनी आगोश में पैदा की। पाकिस्तान बना तो उस मौके के ऊपर एक जमहूरी रवायत की पैदा हुई, उस जमहूरी रवायत को पिनपने, परवान चढ़ने, उसको किसी मुंतहा तक पहुंचने के लिए कोई 20-25-30 साल चाहिए थे। 4-5 इंतखाबात होते, लोगों को मौका मिलता, वो एजुकेट होते, तालीमी निज़ाम को दुरुस्त किया जाता, आम तरीके पर लोगों को एजुकेट किया जाता, तो नतीजा निकलता। जब भी आप जमहूरी तरीके से किसी मुल्क के अंदर इब्तदा करेंगे तो पहले मरहले में यही होगा कि जो लोगों के अफकार हैं, सवाल ये है कि जिसको आपने ये कहा है कि लोगों के अंदर एक कैपिटलिस्टिक सोच है, ये सोच मौजूद है ना उनके अंदर, इस सोच का आपको खात्मा करना है। अच्छा, जमहूरी तरीके से हुकूमतों के निज़ाम को बेहतर बनाने के लिए तजावीज़ लानी होगी, रुपया कम से कम खर्च हो, बेहतर नतायज निकलें। इसके ऊपर बेशुमार मॉडल दुनिया में डेवलप हुए हुए मौजूद हैं, यानी जमहूरियत का कोई मॉडल नहीं है। एक अमरीकी मॉडल है, एक बरतानवी मॉडल है, यूरोप के बहुत से मुल्कों में कुछ दूसरे मॉडल मौजूद है। आपको किसने रोका है कि आप भी इसका मॉडल बना लें? बात असल में यह है कि उसूल माने, और वो उसूल ये है कि अक्सरियत की राय से फैसला होगा, वो फैसला नाफिज हो जाएगा, और उस फैसले के खिलाफ मुझे चौराहे में खड़े होकर तनकीद करने का हक होगा। आप इस उसूल को मान लें, इस उसूल को मानकर बेहतरी का सफर शुरू कर दें।
तो सोशल, तो अगर पावर में कैपिटलिस्ट बैठे हुए हैं और सोशलिस्ट नीड है, रिक्वायरमेंट है आम आवाम की, वो चेंज क्यों लाएंगे सर? वो मैं भली 1000 साल चौराहे पर खड़ा रहूँ, आपके ख्याल में वो क्यों चेंज लेके आएंगे?
आप लोगों के फहम, फिक्र, शऊर के ऊपर अदम एतमाद का इजहार कर रहे हैं। कोई ताकत खड़ी नहीं हो सकती जब लोगों के शऊर को आप बेहतर कर देते हैं। अगर मगरब में आज ये सूरत हाल है कि कोई फ़ौजी जनरल सोच भी नहीं सकता, बंदूक उसके पास भी है ना, अमेरिका की फ़ौज हमसे बहुत ज़्यादा हथियार रखती है, बहुत ज़्यादा कुव्वत रखती है, पेंटागन की ताकत मामूली नहीं है, लेकिन वो सोच भी नहीं सकते कि अमरीकी सदर को किसी दिन ये कहें कि आप तशरीफ़ ले जाइए और चूहे की तरह पकड़ के उसको जेल में डाल दें। सोच सकते हैं सिर्फ इसलिए कि अमरीकी आवाम का शऊर इतना बुलंद हो चुका हुआ है कि ये काम करना मुमकिन नहीं।
थैंक यू वेरी मच गांधी साहब, आपने हमें इस्लाम की नज़र से समाजी सतह पर हमें जमहूरियत के उसूल समझाने की कोशिश की। दानिश काजी, आपका बहुत शुक्रिया आज प्रोग्राम में शरीक होने के लिए। आपने गांधी साहब की गुफ्तगू सुनी, इस्लाम हरगिज जमहूरियत से मुतसादिम नहीं है। बदकिस्मती से हम एक जमहूरी मुल्क तो हैं, लेकिन हमारे यहाँ जमहूरी कल्चर का फुकदान ज़रूर पाया जाता है। आइए कोशिश करें कि हम इस कल्चर को फ़रोग दें, और ये फ़रोग, इसकी बिगनिंग जो है, हम अपने घरों से कर सकते हैं। सास बहू के हकूक माने, शोहर अपनी बीवी की बातें सुने, इख्तलाफात करें ज़रूर, लेकिन करारे अल्फाज और तानों के साथ नहीं, शायस्तगी के साथ। यही जमहूरियत का हुस्न है। मुझे दीजिए इजाज़त, अगले हफ्ते फिर आपसे मुलाकात होगी एक नए मौजू के साथ। तब तक के लिए अल्लाह हाफ़िज़।